معزز خواتین و حضرات، السلام علیکم. یہ پارٹ ون ہے ناول بلیک ٹینگ. یہ ناول نابینا خواتین و حضرات کی خدمت میں پیش کیا جا رہا ہے. آواز اسرا سرور، پیشکش محمد اظہر، مصنف ایم اے راحت. مزید ناول کی ریکارڈنگ کے لیے رابطہ کریں کانٹیکٹ نمبر 0300-2919-600، 0321-21-38225. تو آئیے سنتے ہیں پارٹ ون. رانا گڑھی کو پھول نگر کہنا غلط نہ ہوگا، اس علاقے کا نام پھول نگر ہی ہونا چاہیے تھا. پتہ نہیں یہاں کی زمین میں کیا خاص بات تھی، پھولوں کی اتنی اقسام یہاں ہوتی تھی کہ پورے ملک میں کہیں نہ ہوں گی. ساری گھڑی کسی زمانے میں رانا اقتدار کی ملکیت تھی، پھر نسل در نسل حالات بدلتے گئے، لیکن اب بھی زرعی مشینیں زمینیں رانا بختیار علی کی ملکیت تھی، اور ان میں سے بڑے حصے میں پھولوں کی کاشت ہوتی تھی. رانا بختیار اور اس کے بیٹے خود اس سلسلے میں کچھ نہیں کرتے تھے، بس مینیجر اور دوسرے ملازم ہی میں دیکھ بھال کرتے تھے، اور پھولوں کے تاجر یہاں سے ٹنوں پھول لے جاتے تھے. ایک سسٹم کے تحت کام ہونا تھا. موسم بہاریوں تو ہمیشہ ہی رانا بختیار کی حویلی میں خوشیوں کی بہار لاتا تھا، لیکن اس بار کچھ زیادہ ہی خوشگوار ہو گیا تھا. لندن سے راؤ غضنفر علی آئے ہوئے تھے، دو بیٹیاں دو بیٹے، ایک بیگم اور ڈھائی داماد کے ساتھ. راؤ شہزور خان ڈھائی آدمی کا مجموعہ تھا، قد 6 فٹ 3.5 انچ، پھیلاؤ بے پناہ، عقل نہ ہونے کے برابر، شکل و صورت بہت اچھی، دیکھ کر حیبت تاری ہوتی تھی، لیکن صرف اس وقت تک جب تک خاموش رہے. اصل میں آواز موٹی، گردن میں چربی کے نیچے پھنس گئی تھی، اور بس یہی لگتا تھا جیسے کوئی ہاتھی میاؤں میاؤں کر رہا ہو. وہ ماریا کا شوہر تھا اور ماریا راؤ کی بڑی بیٹی تھی، بوٹے سے قد اور خوبصورت بدن کی مالک، شوہر کے سلسلے میں کمپلیکس کا شکار تھی اور جھپی جھپی رہتی تھی. راؤ صاحب رانا بختیار کی نئی دریافت تھے، لندن بائی پاس کرانے گئے تھے جہاں راؤ سے دوستی ہو گئی تھی. صحتیاب ہو کر واپس آئے تو راؤ کو دعوت دے آئے تھے، اور راؤ صاحب نے وعدہ کر لیا تھا، پھر انہوں نے وعدہ وفا کر دیا. ان کے بیٹے بیٹیاں بھی خوش مزاج تھے، اور سب نے راؤ فیملی کا پرتپا خیر مقدم کیا. کئی دن کی بے تکلفی کے بعد آمرا نے ماریا سے پوچھ لیا، ماریا تمہیں تمہارے شوہر پسند ہے؟ تم یقین کرو وہ بہت اچھا انسان ہے، بس جسامت اللہ کی دین ہے، تم اس کے ساتھ خوش ہو؟ ناخوش بھی نہیں ہوں، شوہر کی حیثیت سے ایسے لوگ آئیڈیل ہوتے ہیں، وہ میرا بہت خیال کرتا ہے، اور پھر اس قدر سادہ لو ہے کہ مجھے اس سے کوئی شکایت نہیں ہوتی. البتہ جب ذرا دیکھنے والے اس عجیب سی نظروں سے دیکھتے ہیں تو مجھے تھوڑا سا افسوس ہوتا ہے، لیکن دوسروں سے کیا، لوگ تو کسی بھی شکل میں کسی کو خوش دیکھنا پسند نہیں کرتے. آمرا خاموش ہو گئی، شاید وہ کچھ اور پوچھنا چاہتی تھی، لیکن غیر مزہ بات تھی، اس لیے البتہ راؤ صاحب نے رانا بختیار کو اپنے داماد کے بارے میں بتایا تھا. وہ ہاتھی کی طرح طاقتور، گینڈے کی طرح مضبوط ہے، بس ریسلنگ کا شوق ہے، پہلوانوں سے بڑی عقیدت رکھتا ہے، اور خود بھی ایک اچھا پہلوان ہے. लेकिन प्रोफेशनल नहीं। हालांकि इसका बाप एक दरमियानी जिसामत का आदमी था और अपने बेटे के शौक से बहुत नफरत करता था, लेकिन शायद ये शौक इसे कुदरती तौर पर मिला है। तुम यकीन नहीं करोगे राणा बख्तियार, केस ने बड़े बड़े नामी गिरामी पहलवानों को चित कर दिया है। हाँ, अच्छी जिसामत है इसकी। बहरहाल ये कोई ऐसा मौजू नहीं था जो बहुत ज्यादा दिलचस्पी का बायस हो। शहजर अली खान की बातें भी बड़ी मासूम मासूम होती थी। वो हर एक के लिए कुछ ना कुछ करने पर आमादा रहता था। फिर ये तय पाया कि राणा हाउस चला जाए। राणा हाउस दरअसल राणा बख्तियार अली कासमर हाउस था और यहाँ बड़े शानदार इंतजाम किए गए थे। एक छोटी सी पहाड़ी बस्ती के पास, बस्ती से थोड़ा हटकर ये समर हाउस बनाया गया था और यहाँ से इस चौकीदार पर अपने खानदान के साथ मुस्तकिल रहता था। इन्हीं के सुपुर्द इस समर हाउस की देखभाल थी। कभी कभी राणा फैमिली यहाँ आ जाया करती थी क्योंकि इसके नवाहार भी बेमिसाल थे। फूलों से लदी पहाड़ियां मौसम बहार में एक आफाकी मंजर पेश करती थी और कभी कभी जब गैर मुल्की सयाह इस तरफ निकल आ रहे थे तो यहाँ के हो रहना चाहते थे। ऐसी जगह ख्वाबों में ही देखी जाती हैं। इन पहाड़ियों के दामन में जंगल भी फैले हुए थे, बेतरतीब और नाहमवार। इन जंगलों में कभी कभी दरिंदे भी आ जाया करते थे। चुनाचा राणा के कुछ ऐसे शौकीन दोस्त जो शिकार से दिलचस्पी रखते थे फरमाइश करके राणा के पास आ जाते थे। लेकिन इन दिनों राणा बख्तियार बड़ी ज़हनी अज़ियत में मुब्तला हो जाता था क्योंकि जंगल के इन दरिंदों को भी वो अपनी मलकियत समझता था और इनका नुकसान नहीं चाहता था। लेकिन बस मसलहतें और कुछ ऐसे तालुकात जिसे नजरअंदाज नहीं किया जा सकता। लेकिन ऐसा बहुत कम होता था। राणा यहाँ कभी शिकार की हौसला अफजाई नहीं करता था और ये भी एक हैरतनाक बात थी कि इन दरिंदों ने कभी पास की बस्ती वालों को नुकसान नहीं पहुंचाया था और कोई ऐसी शिकायत नहीं आई थी जिसकी वजह से राणा को कोई तश्वीश होती। एक दो बार ऐसे मौके आए थे कि कोई शेर इंसानी जान का लागू हो गया। ऐसे मौके पर इस शेर की तलाश खास तौर से की जाती थी और इसे मार दिया जाता था। लेकिन ये सब कुछ ना होने के बराबर हुआ था। बहरहाल सब ने फैसला किया कि समर हाउस जाने के लिए ये बेहतरीन मौका है। अजनबी मेहमानों को भी इन मनाजिर से लुत्फानंदोज होने का मौका दिया जाए। राणा बख्तियार की बहुत सी औलादे थी, लड़कियां लड़के कुछ की शादियां हो गई थी और ऐसे मौसम में वो शादीशुदा लड़कियां भी आ जाया करती थी। चुनाचा समर हाउस जाने के जो काफिला तैयार हुआ वो चार चीजों में सफर कर रहा था। मारिया का शौहर आमतौर से इन लोगों की गुफ्तगू का मौजू बना रहता था और वो इसके बारे में तरह तरह के रिमार्क देते थे। नदीमा ने कहा, जमाने कदीम के लोग तो सुना है इससे भी लम्बे तड़ंगे हुआ करते थे, लेकिन ये शख्स बहुत अजीब है। इसके चेहरे पर किसी बच्चे ही की तरह मासूम सी कैफियत नजर आती है। तुम यकीन करो, बड़ी सादा सादा सी बातें करता है और लड़कियों के सामने तो बिल्कुल ही अहमक बनकर रह जाता है। दिल चाहता है हलक फाड़ फाड़ कर इस पर कहके लगाए जाएं, लेकिन एक ख्याल से खामोशी प्यार कर ली जाती है कि इसकी बीवी बुरा मानेगी। और आवाज आवाज तो बस कमाल की है। यूं समझ लो, अगर थोड़े से सर इसकी आवाज में पैदा हो जाएं, तो लता मंगेशकर की ऐसी तैसी हो जाए। इन अल्फाज पर मीना बड़ी तरह हंस पड़ी। खुदा से डरो तुम लोग, अभी तुम लोगों के लिए भी रास्ते खुले हुए हैं। कहीं ऐसा ना हो कि तुम में से किसी को कोई ऐसा ही रेस्लर मिल जाए। तुम जब भी बात करना कफन फाड़ कर ही करना, अल्लाह ना करे बहरहाल है ट्रेजेडी, कितनी खूबसूरत है मारिया, नाजुक नाजुक सी, लेकिन वो इस देव के साथ गुजारा कैसे कर रही है। अरे तुम्हें नहीं मालूम, मारिया इसे पसंद करती है, तब वो भी एबनॉर्मल है। जीपों पर मुश्तमिल ये पार्टी समर हाउस की जानिब सफर कर रही थी। लड़कियों और लड़कों का ये ग्रोह खूब तफरीहात करता जा रहा था। बूढ़ों ने अपने लिए अलग ही जीप का इंतखाब किया था ताकि लड़के लड़कियों को इनकी मौजूदगी से खौफ ना हो। कई घंटे का सफर तय हो चुका था और अब वो इलाका सामने आ गया था जहां समर हाउस वाकिया था। जीपों ने सड़क छोड़ दी और पथरीली जमीन पर चल पड़ी। आगे सरसब्ज वादी नजर आ रही थी। रफ्तार काफी सुस्त हो गई थी क्योंकि ये रास्ता बहुत नाहमवार था और बार जगह तो नहायत ही सुस्त रफ्तार से जीपों को गुजरना पड़ता था। लेकिन एक जगह गड़बड़ हो गई। इस जीप में लड़कियां ही लड़कियां थीं और राना बख्तियार की एक तेज बतर्रार बेटी जीप ड्राइव कर रही थी। जीप एक पत्थर से नीचे उतरी और इसका एक्सेल दूसरे पत्थर पर जान निका। दोनों पहिए ऊपर उड़ गए थे। हालांकि जीप फोर व्हील ड्राइव थी लेकिन कुछ ऐसी गड़बड़ हुई थी कि अगले पहिए इसे आगे बढ़ाने में कामयाब नहीं हो रहे थे। फिर जब काफी देर देने के बाद भी काम ना बना तो समीना ने जीप का इंजन बंद कर दिया। बाकी जीपें भी रुक गईं। लड़के नीचे उतर आए और फंसी हुई जीप के करीब पहुंच गए। जगह ऐसी थी कि वो लोग खुद भी कोशिश करके जीप को नहीं निकाल सकते थे, लेकिन लड़कियों की मौजूदगी में लड़के कुछ ज्यादा बहादुर और ताकतवर हो जाते हैं। चुनाचे सबके साथ इस चक्कर में फंस गए। जीप नहीं निकल पाई। राणा बख्तियार और राव मुजफ्फर भी आ गए। भैया क्या किया जाए, इसके सिवा और कुछ नहीं हो सकता कि दूसरी जीपों को आगे ले जाकर इस जीप को बांध दिया जाए और फिर खींच कर इसे उतारा जाए। कोई रास्ता है बांधने के लिए? होना तो चाहिए। मारिया और दूसरे लोग वहीं खड़े हुए थे। शहजोर अली खान ने बीवी की तरफ देखा, वो भी तशवीश का शिकार नजर आ रही थी। क्यों, तुम क्यों परेशान हो? देखो ना सफर रुक गया है, निकाल दो, वो बोला और मारिया चौंककर से देखने लगी। क्या मतलब? अरे ये सब बोने हैं, जरा सी जीप नहीं उठा सकते, मैं अभी इसे निकालता हूँ। सुनिए सुनिए तो सही, उठ जाएगी आपसे। वो सब मिलकर इसे उठा रहे हैं तो उठ नहीं पा रही। मैं सबसे ज्यादा ताकतवर हूँ। अच्छा जाओ, लेकिन समझ लेना शर्मिंदा ना करना पड़े मुझे। शहजोर अली आगे बढ़ा और जीप के करीब पहुंच गया। राणा बख्तियार ने लड़कियों से कह दिया था कि वह दूसरी जीपों में तकसीम हो जाएं। अभी कुछ देर में कुछ कर लिया जाएगा। रास्ते की तलाश की जा रही थी लेकिन इसी वक्त शहजोर अली वहां पहुंचा। दोनों शाखों जैसे मजबूत और चौड़े हाथों ने इसने लोगों को हटाया और फिर आगे बढ़कर जीप को अकड़ से पकड़ लिया। देखने वाले ने देखा कि इसने जीप को कई फीट ऊंचा उठा लिया है और इसके बाद इसने जोर से इसे आगे धकेल दिया। सबके सब दंगा खुद रह गए थे। ताकत तो बेशक दिखाई जा सकती थी लेकिन इस तरह नहीं, वो सबके सब शर्मिंदा हो गए थे और झिरी हुई निगाहों से एक दूसरे को देखने लगे थे। शहजोर अली ने खुश होकर कहा, यह तो कुछ भी नहीं है, अगर ट्रक भी होता तो मैं ऐसे भी उठाकर इसी तरह निकाल देता। अगर कमर का जोर लगा देता तो जीप को अपनी कमर से भी उठा सकता था। यकीनन आप ऐसा कर सकते थे लेकिन इसके बाद आपकी कमर का क्या होता? मैं कुछ समझा नहीं, शहजोर अली ने कहा और सब हंसने लगे। बहरहाल जीप की ड्राइविंग फिर इसी लड़की ने संभाल ली थी और वो सब आगे बढ़ गए थे। लेकिन अब मौजूद वही था। एक लड़की ने कहा, सच बताओ, वो जो कुछ भी है वो तो अलग बात है, लेकिन इस वक्त इसकी बीवी के चेहरे पर फखर के जो आसार हैं वो इनकी हकदार हैं। तो फिर तुम्हारे लिए भी कोई रिश्ता ही तलाश कर लिया जाए। अब ये तो कोई बात नहीं हुई, किसी की तारीफ करने का मतलब ये थोड़ी होता है। राज जी की सारा सिलसिला इसी तरह चलता रहा और फिर वो समर हाउस पहुंच गए। अचानक ही आए थे इसे चौकीदार, इन्हें देखकर भौंचका गया है। लेकिन फिर इसने सबको सलाम किया और राणा बख्तियार इससे इसकी खैरियत पूछने लगा। नहीं साहब, खैरियत नहीं है। अगर आप किसी को भेजकर हमसे यहाँ आने की कहलवा देते तो हम आपको पूरी तरह मना कर देते। क्यों, खैरियत क्या बात है, राणा बख्तियार ने चौंक कर पूछा। करीबिया से कामयाब वापसी हुई थी और दारुलहुकूमत पहुंचने के बाद सब लोग मुंतशिर हो गए। ऐशल को हजाजी की कोठी तक पहुंचाने की जिम्मेदारी सफदर के सुपुर्द कर दी गई थी। बाकी लोग अपने अपने घर चले गए थे और इमरान फ्लैट पर पहुंच गया था। सुलेमान की कैफियत हमेशा एक जैसी रहती थी। पता नहीं वो इमरान से आजिज होने की अदाकारी करता था या दर हकीकत यहाँ रहकर बेजार हो गया था। इमरान को देखकर इसने किसी खास कैफियत का इजहार नहीं किया था। बहरहाल इमरान ने भी इससे कोई खास बात नहीं की। लेकिन थोड़ी देर के बाद वो खुद ही पहुंच गया था। कहाँ गए थे आप, इसने सवाल किया। ये तेरा लहजा कैसा हो रहा है, तुझे पता है इसी लहजे की वजह से मैंने आज तक शादी नहीं की। छोड़िए साहब, आपकी शादी ना करने की तो बेशुमार वजूहात है। मुझे नहीं मालूम मसलन क्या क्या है तो बता सकता है। आप बीवी को घर में रखने की सलाहियत ही नहीं रखते तो इसे किसी होटल में ठहरा दूंगा। आप बीवी के काबिल ही नहीं है, सुलेमान बोला और इमरान सर पर हाथ फेरने लगा। फिर अचानक ही झुककर इसने जूता उठाया और बोला, जो कुछ कह रहा है इसका मतलब समझता है। सब समझता हूँ साहब, आप मौजूद नहीं होते तो लोग मुझसे आपके बारे में पूछ पूछ कर नाक में दम कर देते हैं। अभी सबको बताता फिरूं कि मैं आपकी बीवी नहीं मुलाजिम हूँ। जिस दिन तूने किसी से ये बात कह रही सलेमान कि तू मेरी बीवी है, इस दिन या तो इस दुनिया में तू नहीं रहेगा या मैं नहीं। अरे छोड़िए साहब, आप यकीन करें, अगर मैं वाकई लड़की होती तो आप जैसे किसी आदमी का रिश्ता मेरे लिए आता तो खुद खुशी कर लेता। अच्छा खुदगुल बकवास बंद करो, किसने पूछा था मेरे बारे में। दो चार ही चहेते हैं आपके, एक वो बड़े मियाँ है सर सुल्तान। इमरान आ गए। अरे बाबा नाक में दम कर रखा है। और दूसरे वो कप्तान साहब हैं। कौन, कैप्टन फयाज, और कौन हो सकता है। वैसे एक बार बताइएगा, क्या वो कालिया भी आपके साथ गया था। जो तब हाँ, नहीं तो क्यों। नाजिल नहीं हुआ बहुत दिनों से। वैसे साहब मुझे आपसे एक शिकायत है, वो भी इशारा फरमा दीजिए। आप अगर कहीं जाते हैं तो मुझे क्यों साथ नहीं ले जाते। खाना बाहर भी मिल जाता है, जरूरत भी नहीं पेश आती। और फिर तूने जो कुछ आज तक मुझे खिलाया है, कभी कभी इससे बचने के लिए ही तो बाहर निकल जाता हूँ। सेहत देखिए अपनी, मेरी वजह से कायम है। अगर मैं आपकी सेहत का ख्याल ना रखता तो हशर हो चुका होता अब तक। प्रयास क्या कह रहा था। बस कुछ नहीं, और काम नहीं होता तो लोग फोन कर डालते हैं। अच्छा चल, सुजूर बातों से गिरेज कर, सर सुल्तान ने कोई पैगाम नहीं दिया। क्यों, क्या वो कोई पैगाम देने वाले हैं। लड़कियां वगैरह हैं इनकी। बाहर निकल इमरान ने जूता सर फेंक मारा, लेकिन सुलेमान इमरान ही का मुलाजिम था। जूता बंद दरवाजे में लगा था और सुलेमान गायब हो चुका था। इमरान के होठों पर मुस्कुराहट फैल गई। लुत्फ रहा था इस मुहिम में। वाकयात वो जरा बेतरतीब थे और जो कुछ हुआ था बस जल्दबाजी में हुआ था। लेकिन बहरहाल मार्टू होल का मामला मुकम्मल हो गया था और अब आने वाले वक्त में इसके लिए बेहतर इम्कान पैदा हो गए थे, क्योंकि अक्वाम मुतहदा ने गिरिबान को आजादी दिलवाई थी और सारे सबूत मंजर आम पर आने के बाद यकीनी तौर पर इस बड़े मुल्क के खिलाफ ऐसी ही सख्त कार्रवाई की जाएगी कि अब इसके बाद वो दोबारा गिरिबान के खिलाफ कोई साजिश करने की हिम्मत नहीं कर पाए, वरना इसे पूरी दुनिया का झगड़ा मोल लेना पड़ेगा। सर सुल्तान को फोन करके सूरत हाल की इतला देनी थी। रिसीवर उठाकर नंबर डायल करने लगा। اور بالا آخر 3-4 جگہ فون کرنے کے بعد سر سلطان سے رابطہ قائم ہو گیا. عمران بول رہا ہوں سر. او ہو عمران مبارک ہو, جو کچھ تم کر کے آئے ہو اس کی مبارکباد اب تک میں وصول کرتا رہا ہوں. یعنی یہ سلسلہ جاری ہو گیا؟ نہ صرف جاری ہو گیا بلکہ اور بھی بہت کچھ ہوا ہے. گریبان سے ہمارے اپنے مفادات بھی وابستہ میں ہیں. میں سمجھتا ہوں کہ کریمہ کے حالات بہتر ہو جائیں گے اور ہمارے یہاں کے طالب علموں کو کریمہ میں ایک خاص شعبے میں تعلیم حاصل کرنے کی لاتعداد آسانیاں حاصل ہو جائیں گی. کب مل رہے ہو تم؟ جب آپ حکم فرمائیں. ویسے ان قیدیوں کی کیا پوزیشن ہے؟ سب ملٹری کی تحویل میں ہیں. اور لاشوں کا کیا ہوا؟ تم آ جاؤ, تفصیل سے بیٹھ کر بات ہوگی. آپ تو اس وقت مصروف ہیں. نہیں, آدھے گھنٹے کے اندر میں گھر پہنچ رہا ہوں. تم بھی اتنی دیر میں پہنچ جاؤ, پھر وہاں باتیں ہوں گی. عمران نے گردن ہلایا اور فون بند کر دیا. پھر آدھے گھنٹے کے بعد میں سر سلطان کی کوٹھی میں ان کے ڈرائنگ روم میں بیٹھا ہوا تھا اور سر سلطان شاید لباس تبدیل کرنے گئے ہوئے تھے. ملازم نے یہی کہا تھا کہ وہ عمران کے لیے ہدایت کر کے آئے ہیں. کچھ دیر کے بعد سر سلطان عمران کے سامنے آ بیٹھے. ان کے چہرے پر خوشی کے آثار تھے. انہوں نے کہا, واقعی عمران تم بس, اب تو تمہاری تعریف کرنے کا بھی دل نہیں چاہتا. اپنے الفاظ اس تعریف کے لیے ہیش محسوس ہوتے ہیں. تو نہ کیا کریں, کیا فرق پڑتا ہے؟ آپ خوش ہیں, میں بھی خوش ہوں. شکریہ عمران. درحقیقت تم جیسا ہیرا پاک ایشیا کو حاصل ہو گیا ہے. ہم لوگ تم پر ناز کرتے ہیں. تمہارے لیے مبارکباد کے کتنے پیغامات ہیں کہ تمہارے بتانے بیٹھوں تو باقی گفتگو کے لیے موقع ہی نہ ملے. میرے لیے اس سے زیادہ خوشی کی اور کوئی بات نہیں ہے کہ آپ لوگ میری کارکردگی سے خوش ہیں. کیوں نہیں, غیر تفصیلی رپورٹ یہ ہے کہ ان پانچوں ممبروں کو جو یہاں جان گنوا بیٹھے ہیں اب قریبا بھجوایا جا رہا ہے اور متعلقہ افراد شاید آج ہی رات ان کی واپسی, میرا مطلب ہے ان کے تابوتوں کی وہاں ترسیل کا انتظام کر دیں. اس کے ساتھ ساتھ ہی وہ افراد ملٹری کی تحویل میں ہیں, لیکن ان کا سربراہ بھی ملٹری کی تحویل میں نہیں پہنچا. وہ پہنچ چکا ہوگا, میں اسے اپنے ساتھ لایا تھا اور بلیک زیرو کو میں نے اس سلسلے میں ہدایات کر دی تھی. سربراہ ہے کیا چیز؟ وہ چیز تھا, اب نہیں ہے. بہرحال اس کی ہسٹری میں آپ کو پیش کر دوں گا اور اس کے لیے سزا کا مسئلہ بھی آپ ملٹری کے سپرد رکھیں. لیکن میری رائے ہے کہ اس جیسا خطرناک مجرم کو صرف اور صرف موت کی سزا ہونی چاہیے. اگر اس کے بارے میں ذرا برابر لاپرواہی سے کام لیا گیا تو شاید اسے قابو میں نہ رکھا جائے. وہ بہت ہی خطرناک شخصیت ہے. مطمئن ہوں میں تمہارے ریمارکس ملٹری ہیڈ کوارٹر پہنچا دوں گا. اس کے علاوہ میرے لیے اور کوئی خدمت نہیں عمران, بس ایک رپورٹ تیار کرنی ہے تمہیں جو ملٹری ہیڈ کوارٹر کو بھجوا دی جائے گی. میرا خیال ہے اگر تم تھکن محسوس نہ کر رہے ہو اور کسی خاص مصروفیت کا شکار نہ ہو تو ہم دونوں مل کر یہ رپورٹ تیار کیے لیتے ہیں. ٹھیک ہے, عمران نے کہا اور اس کے بعد وہ دونوں کام میں مصروف ہو گئے. صفدر نے ایشل کو پروفیسر حجازی کوٹھی تک پہنچا دیا. بس اسے اتنی ہدایت کی گئی تھی. ایشل نے کہا بھی کہ وہ اندر آئے ان کے ساتھیوں سے ملے, لیکن صفدر نے معذرت کرتے ہوئے کہا, نہیں مس ایشل, ممکن ہے دوبارہ بھی آپ سے ملاقات ہو, لیکن فی الحال بس یہیں تک. ٹیکسی میں آئے تھے اور اسی ٹیکسی میں صفدر واپس چلا گیا تھا. ایشل کوٹھی میں واپس چلی گئی. گزرے ہوئے واقعات کا ایک عظیم سلسلہ تھا جو ایشل کے ذہن کو اپنی گرفت میں لیے ہوئے تھا. پروفیسر ٹیل سے ملاقات ہوئی. ڈی وی ایل ہی نے سب سے پہلے دیکھا تھا اور لپک کر ایشل کے قریب پہنچ گیا تھا. بہرحال ایشل کی واپسی سے ابھی کے لیے سنسنی خیز تھی. پروفیسر ٹیل بہت زیادہ متجز نظر آ رہا تھا. اس نے کہا, بیبی اگر تم تھک گئی ہو تو بے دھڑک آرام کر سکتی ہو, اور اگر نہیں تھکی ہو تو ہم لوگ تمہارا سفرنامہ سننے کے لیے سخت بے چین ہیں. نہیں انکل میں تھکی نہیں ہوں لیکن تھوڑی دیر آرام کروں گی, اس کے بعد آپ لوگوں سے گفتگو کروں گی. اوکے پروفیسر حجازی نے تمہارے لیے بھی کمرہ منتخب کر دیا ہے, ڈی بی ایل بیبی کو اس کمرے میں چھوڑ دو. ایشل کو موقع ہی نہیں ملا تھا کہ ساری تفصیلات معلوم کرتی. بہرالیس نے غسل کیا, لباس بھی تبدیل کیا. اس کے بعد کچھ دیر بستر پر لیٹی کچھ سوچتی رہی. عمران اس کے ذہن میں تھا, عجیب سا انسان تھا. درحقیقت اس نے ایشل کے ذہن کو متاثر کیا تھا. حالانکہ ایشل کا ماضی ایک عظیم کہانی تھا اور اس کہانی میں بڑے بڑے افسوسناک واقعات شامل تھے, لیکن اب یہ تکون بن گیا تھا. ڈی بی ایل, پروفیسر ٹیل اور وہ, اس تکون نے بہت سے ایسے کام کیے تھے جو دوسرے لوگوں کے لیے ناقابل یقین ہوں. ڈی بی ایل اپنی جگہ ایک الگ شخصیت کا مالک تھا. پروفیسر ٹیل کی تو خیر بات ہی کیا تھی, اور یہ دونوں ایشل کے بارے میں کہتے تھے کہ ایشل اگر نہ ہوتی تو ان دونوں کے کام ناممکن ہو جاتے. ایشل کو علم تھا کہ پروفیسر ٹیل پاک ایشیا آنا چاہتا ہے اور یہی مستقل قیام ارادہ رکھتا ہے, لیکن پروفیسر حجازی کے بارے میں اسے زیادہ تفصیلات نہیں معلوم تھی. لے دے کر پھر عمران کا تصور, کیسا عجیب انسان ہے وہ, کارکردگی کے وقت کسی چیتے کی طرح پھرتیلا اور لومڑی کی طرح چالاک, لیکن عام حالات میں اس کی شخصیت اور. پھر جو کچھ اس نے ایشل سے کہا تھا اور جس طرح اس کا مذاق اڑایا تھا, وہ ایشل کے رگ وپے میں چنگاریاں دوڑا رہا تھا. اس کے دل میں عمران کے لیے اچھے جذبات بھی تھے, لیکن جہاز کے سفر میں جس طرح عمران نے اس سے گفتگو کر کے اسے بے عزت کر دیا تھا, وہ ایشل سے برداشت نہیں ہو رہا تھا اور اس کے دل میں انتقامی جذبے پڑ رہے تھے. کچھ دیر آرام کرنے کے بعد وہ باہر نکل آئی اور اس لیبورٹری میں پہنچ گئی جہاں عموماً پروفیسر حجازی وغیرہ جمع رہتے تھے. اس وقت بھی وہ تینوں یکجا تھے. پروفیسر ٹیل کا بغیر ہاتھ پاؤں کا بدن ایک خاص قسم کی کرسی میں فٹ تھا اور وہ ان لوگوں سے گفتگو کر رہا تھا. ایشل نے پہلے بھی یہ محسوس کیا تھا کہ پروفیسر حجازی پروفیسر ٹیل سے ایک عقیدہ رکھتا ہے جو اس کی آنکھوں سے بھی جھکتی ہے اور گفتگو سے بھی. ان دنوں اتنا ہنگامہ معاملہ تھا کہ ایشل تفصیل سے پروفیسر حجازی کے بارے میں پوچھ بھی نہیں سکی تھی. اس وقت ان تینوں نے اس کا اچھا استقبال کیا اور بیٹھنے کی پیشکش کی. پروفیسر ٹیل مسکرا کر بولا, ابھی ہم تمہارے ہی بارے میں گفتگو کر رہے تھے, تب پروفیسر حجازی کو تمہاری کہانی سنا رہا تھا. آپ میری کہانی کا سلسلہ درمیان میں ختم کر دیں انکل ٹیل, اور آپ یہ بتائیں کہ خود پروفیسر حجازی کیا ہیں. برائے کرم پروفیسر آپ سے چیز کو مائنڈ نہ کریں, میں جانتی ہوں کہ انکل سے آپ کے کیسے تعلقات ہیں, کہ انکل نے آپ کے یہاں قیام کو ترجیح دی. لیبورٹری بھی میں نے دیکھی ہے, لیکن انکل سے میں نے ابھی تک اس کے بارے میں کوئی تفصیل معلوم نہیں کی. یہ سوچ کر کہ انکل جو کچھ کہہ رہے ہیں پہلے میں ان حالات سے نمٹ لوں, اس کے بعد ذرا تفصیل سے معلومات حاصل کروں. میں تمہیں پروفیسر حجازی کے بارے میں مختصر الفاظ میں تو بتا چکا ہوں کہ یہ میرے بہت قدیم دوست ہیں. سب سے بڑی بات یہ کہ میرے ہم پیشہ ہیں اور ہم دونوں ذہنی طور پر ایک دوسرے سے بہت متاثر ہیں. پروفیسر حجازی کوئی معمولی شخصیت نہیں ہے, اپنے وطن کے عظیم سائنسدانوں میں ان کا شمار ہوتا ہے, لیکن یہ بھی میری طرح ایک آزاد فطرت انسان ہے اور انہوں نے کبھی کسی کی غلامی قبول نہیں کی. اصل میں سچا فنکار وہی ہوتا ہے ایشل جو اپنے فن کو تقسیم تو کرے لیکن اسے کسی کی تحویل میں نہ دے, اپنے آپ کو محدود نہ کرے. یہی شخصیت پروفیسر حجازی کی ہے. پارٹ ون یہاں پر اختتام پذیر ہوتا ہے. ناول بلیک ٹینک کا بقیہ حصہ پارٹ ٹو میں سماعت فرمائیے.